अस्पतालों की में दवाइयों की किल्लत का सामना है, लिहाजा वहाँ पर भी बहुत मुश्किलात है। स्वाद में जरा हालत बेहतर इसी वजह से कि स्वाद का हॉस्पिटल जो है वो काफी एक्सप्रेस है और वहाँ पर कुछ इतनी ज्यादा नहीं है, वहाँ पर डॉक्टरों के मुताबिक हालात बिल्कुल कंट्रोल में है।
ओके,
ये हालात है वहाँ पर। पूरे सूबे में इस वक्त तो इमरजेंसी का समय है, लोग अस्पतालों में जा रहे हैं अपने रिश्तेदारों के, और यहाँ पर सरकारी इदारों के अलावा जो सियासी इदारे हैं, जो मजहबी इदारे हैं, वहाँ पर भी मतलब इमदादी सरगर्मियों में ताउन फराहम कर रहे हैं।
ठीक है शमीम शाहिद साहब, आपको पता है कि जब इस तरह कोई कुदरती आफत हो या कोई इस तरह सानहा पेश आता है तो हस्पतालों में जो हालत होती है वो हमें मालूम है। इस वक्त क्या सूरत हाल है हस्पतालों की जब हम बात करते हैं, अद्वियात जो हैं या बाकी जो सहूलतें हैं सेहत से मुतलिक वो कहाँ तक दस्तियाब हैं लोगों को?
लेडीडिंग अस्पताल में ये कि यहाँ पर ज्यादातर जख्मी जो है वो नेरो पेशेंट है, तो यहाँ पर मसला है क्योंकि नेरो पेशेंट में वहाँ पर बिस्तर कम है, वहाँ पर दवाइयों का की मुश्किलात है। जबकि बाकी जब इसी किस्म के वाकयात पेश आते हैं तो रवायती तौर पर सूबे के जो जवान है, जो तालिबे इल्म है बिलखसूस, वो अस्पतालों का रुख करते हैं, वहाँ पर ब्लड भी डोनेट करते हैं। इसी तरह दीगर जो लोग हैं दुकानदारों की तंजीमें थे, केमिस्ट ड्रगिस्ट की, तो वो भी दवाइयाँ फराहम करने में मदद बहुत से काम नहीं लेते, तो इसी किस्म का कोई मसला नहीं है। अलबत्ता अस्पतालों पर रश है, जख्मियों की बहुत ज्यादा रश है क्योंकि अस्पतालों में पहले से यहाँ पिशावर की जो लेडीडिंग अस्पताल इस पर काफी पूरी सूबे के मरीज जो है ना यहाँ का रुख करते हैं, इसी वजह से रश है, रश की वजह से मुश्किलात है और जख्मियों को मतलब बरवकत की भी इमदाद नहीं मिलना, ये मुश्किलात है। मगर बाकी मतलब हालात कंट्रोल में, अभी स्वास्थ्य से जो इतलात आई तो वहाँ पर सिद्ध शरीफ ग्रुप ऑफ हॉस्पिटल है, वहाँ अब तक 400
ओके सुवात की आपने बात की शमीम शाहिद साहब, हमारे साथ रहिए। सुवात की आपने बात की है और सुवात के इलाके शांगला से एक कॉलर है हमारे साथ, उनको हम सुनते हैं, मुश्ताक अहमद साहब जो हमें अपना आंखों हाल बता सकते हैं। मुश्ताक अहमद साहब बताइएगा शांगला में क्या सूरत हाल है। ओके सामीन, कुछ टेक्निकल प्रॉब्लम की वजह से मेरी आवाज़ जो है, हमारे प्रोड्यूसर अरसलान हमें बता रहे हैं कि हमारे सामीन तक नहीं पहुंच रही है, हम कोशिश करते हैं जी। हमें बताइएगा कि मेरी आवाज़ ऑन एयर जा रही है या नहीं जी। शमीम शाहिद साहब आप हमारे साथ हैं?
जी बिल्कुल।
ओके जी, मेरा ये सवाल आपसे था कि आपने शांगला से आपने सुना जहाँ पे सड़कें जो हैं वो जलजले की वजह से लैंड स्लाइडिंग जो है वो काफ़ी हुई है और कहा जा रहा है कि वहाँ मवासलाती निज़ाम जो है वो बिल्कुल ही तबाह हो चुका है एक तरह से, तो उसके लिए कुछ हो रहा है फौरी तौर पर?
बिल्कुल, ये वहाँ पर मैंने आपको पहले बताया कि जो शांगला जिला है वहाँ पर तकरीबन तमाम जो रास्ता सड़कें वो बिल्कुल लैंड स्लाइडिंग की वजह से बंद है। और वहाँ से अभी तक मतलब शुरू शुरू में जब वहाँ से इतलात शुरू हो गए जलजले के फौरन बाद तो वहाँ मैंने रास्ता किया तो पहले 3 अफराद की हलाकत की इतलात थी, बाद रफ्ता रफ्ता ये 33 हो गई है और 72 से ज्यादा जख्मी जो है वो अस्पताल में पहुंच चुके हैं। क्योंकि शांगला का इलाका ऐसा है कि वहाँ अगर सड़क बंद हो जाए तो कई कई दिन लगते हैं, लिहाजा वहाँ पर इतलात अभी मौसूल हो रही है। बिल्कुल टेलीफोन का निज़ाम बरहम बरहम हो चुका है। यहाँ पिशावर में तकरीबन 1 घंटे तक मोबाइल टेलीफोन काम नहीं करते थे, जो लैंड लाइन है वो भी उसमें भी मुश्किल थे। तो ये जलजले की वजह से काफी मसले दरपेश है, कम्युनिकेशन सिस्टम बहुत ज्यादा खराब है, इस वजह से सही इतलात अभी तक नहीं आ रही। सूबाई हुकूमत ने बिल्कुल नोटिस लिया है और उन्होंने हिदायत की है कि जिस तरीके से हो फौरी तौर पर जख्मियों को अस्पतालों को पहुंचाए अस्पताल में पहुंचाया जाए, साथ साथ वहां रास्ते बहाल कर दे। विभाग की हुकूमत ने भी कुछ हेलीकॉप्टर फराहम करने का ऐलान कर दिया है, सूबाई हुकूमत ने भी किया है, फौज की तरफ से भी काफी मदद आ रही है। अब कल सुबह तक मतलब हालात क्लियर हो जाएंगे। रसाई में बहुत ज्यादा मुश्किल है, एक तो मौसम खराब है, ज्यादातर इलाके जो है पिछले 3 दिनों से शदीद बारिश और बर्फबारी के जरिए है, इसी वजह से मुश्किल है। मुख्तलिफ इलाकों में बहुत ज्यादा, अगर आप वीर बाला में 500 मकान गिरने की इतलात है, मगर वहाँ से जो सीजी है वो अभी तक 15 बताई जाती है, लिहाजा वहाँ से मजीद मतलब खदशा जाहिर किया जाता है कि वहाँ हलाकतों की तादाद में मजीद इजाफा होगा। तो ये मसले है।
लेकिन अभी तक जो खैबर पख्तूनख्वा की सूबाई हुकूमत है उनकी जानिब से अभी तक जो रिस्पांस आया है वो कहाँ तक इत्मीनान बख्श है?
अभी तक तो मतलब सिर्फ हम पिशावर की हद तक तो बात करते हैं, आज की पिशावर में वो पूरी तौर पर वो जिराला जी पहुंच गया अस्पताल और उनके जो हेड मिनिस्टर थे उनके दीगर थे दीगर सियासी जमातों के कैदी थे वो पूरी तौर पर पहुंच गए और उन्होंने इमदादी सरगर्मियों में बढ़ चढ़ कर आवाम से हिस्सा लेने की अपील की। चतराल के बारे में उन्होंने नोटिस किया है और चतराल में वो हेलीकॉप्टरों के जरिए जो जख्मी है उनको मुंतकिल करने की कोशिश है। मैंने आपको बताया कि मौसम की खराबी यहाँ पर शदीद रुकावट है, क्योंकि चतराल के लिए इस वक्त शाम की वक्त वहाँ से हेलीकॉप्टर का प्रवास करना या वहाँ से जख्मियों को उठा के ले आना ये बहुत मुश्किल है। हाँ, अलबत् वहाँ पर अंदरूनी तौर पर चतराल में कुछ जो फौज के जवान है जो सिविल एडमिनिस्ट्रेशन वो कोशिश कर रहे हैं। तो फिलहाल मैं नहीं कह सकते कि सूबाई हुकूमत कामयाब है या नाकाम, क्योंकि पूरे सूबे में इमरजेंसी की सूरत हाल है, लिहाजा हुकूमत को भी मुश्किल का सामना है, लोगों को भी मुश्किल का सामना है।
ओके शमीम शाहिद साहब, आइंदा भी आपसे हम आइंदा के प्रोग्राम्स में अपडेट्स आपसे लेंगे। बहुत शुक्रिया, आपने हमें टाइम दिया, हमें अंदाजा है आप इस वक्त काफी मसरूफ है। एक और सहाफी ने फाटा से हमें ज्वाइन किया है, अनवारुल्लाह खान साहब ने, उनको हम खुश आमदीद कहते हैं। लेकिन कुहाट से जो इतलात हैं वहाँ भी जलजले से काफी तबाही हुई है। खान अकबर अफरीदी साहब हमारे साथ हैं, कॉलर हैं, आप उनको हम सुनते हैं वो हमें क्या बताते हैं। जी
अनवार जी,
ओके खान अकबर अफरीदी साहब जो है उनकी आवाज़ हम तक नहीं आ रही है। और सामीन, जिस तरह के पहले बताया जा चुका है कि जो टेलीफोन लाइंस हैं जाहिर है वो जलजला इतनी शदीद नोयत का था कि उससे मवासलात निज़ाम चाहे सड़कें हों या फिर टेलीफोन लाइंस हों वो सही तौर पर काम नहीं कर रही हैं। फिर भी हम कोशिश करेंगे, आप हमें ट्राई करते रहिए हमारे टोल फ्री नंबर पे 0800-77789 पे। अगर आपकी आवाज़ हम तक आती है तो ज़रूर आपकी आवाज़ जो हैं वो हम सुनाना चाहेंगे अपने प्रोग्राम में। मुरीद खान ने भी हमें कॉल की है, हम को जी उनकी भी लाइन ड्रॉप हो चुकी है। अनवारुल्लाह साहब बताया जा रहा है वो हमारे साथ हैं फाटा से, आपने हमें ज्वाइन किया है। अस्सलाम वालेकुम अनवारुल्लाह खान साहब। जी अनवारुल्लाह खान साहब आपकी आवाज आ रही है? ओके, उनकी लाइन जो है वो दोबारा ड्रॉप हो गई है। और सामीन हम कोशिश कर रहे हैं कि जो इलाके इस शदीद जलजले से मुतासिर हुए हैं वहाँ की ताज़ा तरीन सूरत हाल जो है उससे
आपको आगाह करें।
जी आपकी अनवारुल्लाह खान साहब आप हमारे साथ
हैं?
जी जी आपकी आवाज़ अभी आई है। जी आप हमें बताइएगा फाटा में क्या सूरत हाल है इस वक्त?
तो सूरत हाल ये है कि ज्यादातर बाजौर जैसे बहुत मुतासर हुआ है, इसके साथ मुख्तलिफ इलाके है, खैबर जैसे भी कुछ ना कुछ मुतासर हुआ है, तीन चार कैजुअल्टी हो गई है, साथ साथ मुमन जैसे भी मुतासर हुआ है और करीबी जो जिला है जिला जीर वो भी मुतासर हुआ है। लेकिन शहीद साहब ने भी कहा कि ज्यादातर जो इलाके हैं वो चतराल ज्यादा मुतासर हुआ है, इसके साथ शाहरा भी मुतासर हुआ है क्योंकि चतराल में 23-24 के लगभग लोग मरे हैं। पॉलिटिकल एजेंट के मुताबिक कुछ 21 हलाकतें हुई हैं जबकि 57 लोग जख्मी हो गए हैं मुख्तलिफ इलाकों के अंदर, और इसमें ये भी है कि ज्यादातर बच्चे शामिल है, ख्वातीन भी शामिल है। अब सूरतहाल ये है कि बहुत ज्यादा दूर अफ्तार इलाके हैं, वहां से कैजुअल्टीज की रिपोर्ट आना बाकी है, इस वजह से काफी कंफ्यूजन आ रहा है क्योंकि अस्पताल अस्पताल काम ने पहले बताया कि इसमें इजाफा भी हो सकता है, तो टेली कम्युनिकेशन का निजाम भी काफी मुतासर रहा सारे दिन तक, और क्योंकि हालात भी काफी दूर अफ्तादा है इस वजह से और रसाई भी काफी दिक्कत हो रही है। अभी सूरतहाल तो वाजे नजर आ रही है क्योंकि बहुत से इलाके हैं जो रिमोट एरिया है वहाँ पे दर्जनों मकान गिर रहे हैं, सारे के सारे जो गांव हैं वो भी मिलामित हो गए हैं, लेकिन इसके बावजूद भी जो हलाकतें हुई हैं वो भी काफी कम है। आज तक इमदादी सरगर्मियां हैं तो ज्यादातर लोगों ने अपनी मददाद के तहत कार्रवाई की है, वो के इंतजामिया ने भी और महकमे सेहत के हुकाम ने भी वहां पर जाने की कोशिश की है, लेकिन इलाके इंतहाई जो रफ्तारा होने की वजह से उनको भी वहां जाने में काफी दिक्कत पेश आ रही थी। और ये भी है कि सड़कों का निजाम भी काफी खराब हुआ है बारिश की वजह से भी, और पहले से भी इस तरह के कम्युनिकेशन नेटवर्क है वो काफी मुतासर है इस वजह से, और लोगों को अस्पताल आ रहे में काफी मतलब दुश्वारियों का सामना करना पड़ा है।
ओके, जिस तरह एक बड़ा बहुत बड़ी जो हर्डल है जो मुश्किल है वो यही है कि सड़कें जो हैं वो लैंडस्लाइडिंग की वजह से बंद है इस वक्त, और मौसम जो है काफ़ी ख़राब है, नॉनस्टॉप फाटा और खैबर पख्तूनख्वा में कल से बारिशें भी हो रही हैं, बारिश का सिलसिला भी जारी है। ये बताइएगा क्योंकि हमने देखा है माजी में कि ऐसे हालात में हेलीकॉप्टर्स का इस्तेमाल किया जाता है नेशनल डिज़ास्टर मैनेजमेंट अथॉरिटी की वजह से और PMDMA की वजह की तरफ से, तो हेलीकॉप्टर्स का भी इस्तेमाल हो रहा है रेस्क्यू के इस मरहले में?
नहीं, अभी तक यहाँ पे कुछ हेलीकॉप्टर आए थे जरूर, लेकिन वो फोर्सेस के थे, और वो जब मैंने पूछा कि किससे आए हैं तो वो कुछ निगरानी के लिए कुछ सर्वे के लिए आए थे कि जो पोस्टें हैं फोर्सेस की उनको भी काफी नुकसान पहुंचा है क्योंकि बाहर से है वो, तो उसके लिए आए थे, और रेस्क्यू कार्रवाई के लिए मेरे ख्याल में हेलीकॉप्टर इस्तेमाल नहीं की गई है, ज्यादातर सहारा बेहोद जो मसलात है ट्रांसपोर्ट वो इस्तेमाल किया गया है। और अभी तक फाटा डिजास्टर या डिजास्टर मैनेजमेंट की तरफ से कुछ एक्टिविटीज सामने नहीं आई है, ज्यादातर एक्टिविटीज मुकामी लोगों ने अपने मदद आपकी तय की है, इसके साथ साथ इंतजामिया की है और मतलब महकमे सेहत की जो एम्बुलेंस सर्विस थी या कुछ दीगर जो नॉन गवर्नमेंटल ऑर्गेनाइजेशन है उन्होंने की है, फाटा डिजास्टर मैनेजमेंट अथॉरिटी या नेशनल मैनेजमेंट अथॉरिटी का कोई एक्टिविटीज मुझे देखने को नहीं मिली है, और उनका ये भी कहना था कि हम कल से कुछ सर्वे कर रहे हैं इलाकों के अंदर ताकि हम ये देख सकें कि जो मुतासर लोग हैं उनको किन किन जरूरियात होगी। अभी इंतजामिया के سرکار نے مجھے بتایا کہ انہوں نے فوری طور پر جو متاثر علاقے ہیں, زیادہ تر متاثر علاقے ہیں, ان کو اپنی مدد آپ کے تحت انتظام کے جو وسائل ہیں ان سے کچھ ٹینٹس اور امداد فراہم کی ہے. اس کے ساتھ ساتھ گورنر کی ہدایت کے مطابق جو مرنے والے افراد ہیں ان کے لیے 50,000 روپئے معاوضہ, جبکہ زخمی کو 10,000 روپئے کے امداد دیے ہیں یہاں تک کہ ڈیٹ سے. اور یہ بھی ہے کہ جو ہاسپٹل میں جو گنجائش تھی وہ بہت کم, کیونکہ 70 کے لگ بھگ جو مریض زخمی آئے تو ان کے لیے کافی مطلب کافی مشکلات پیش آئی ہوگی, تو اس کے ساتھ انہوں نے کچھ اور جو مراکز صحت ہیں وہاں پہ ریفر کیے. تو لوگوں کا بھی کہنا تھا کہ کچھ مسائل علاج ماہرین بھی ان کو پیش آئی ہے.
اوکے, یہ بتائیے گا کہ فاٹا کے لوگوں کو فوری طور پر اگر ہم کہیں تو کس چیز کی ضرورت ہے جو حکومت کی جانب سے کی جانی چاہیے؟
شیلٹر بنیادی مطلب ضرورت ہے, کیونکہ زیادہ تر علاقے ایسے ہیں جہاں پر سارے کے سارے گاؤں ملامت ہو گئے ہیں, تو ان کو فوری طور پر خیمے یا دیگر شیلٹر کی ارینجمنٹ کرنی چاہیے. اس کے ساتھ ساتھ خوراک کی بھی, ادویات کی بھی, یہ میرے خیال میں بھی جو تین بنیادی ضروریات ہیں جو ان کو فوری طور پر درکار ہے. ٹرینٹوں کے آدمی دستیابی کی وجہ سے آدمی میں دیکھ رہا ہو لوگوں کا مجھ سے رابطہ ہو رہا ہے کہ لوگ جو متاثر علاقے ہیں وہ بغیر مطلب شیلٹر کے ہیں اور ان کو فوری طور پر شیلٹر کی ضرورت ہے,
شیلٹر کی ضرورت ہے, جن کے گھر جو ہیں وہ جی بالکل گر چکے ہیں, کیونکہ فاٹا میں ہم نے دیکھا ہے اور خیبر پختونخوا میں بھی کہ زیادہ تر آبادی جو ہے وہ کچی ہوتی ہے, تو یہ بھی ایک وجہ بتائی جا رہی ہیں کہ گھر جو ہیں گھروں کے چھت یا دیواریں گرنے سے زیادہ ہلاکتیں جو ہیں وہاں پہ ہوئی ہے. بہت شکریہ انوار اللہ خان صاحب, آپ نے ہمیں جوائن کیا اور فاٹا کی جو صورتحال ہے وہ آپ نے بتائی. اور فاٹا کا جو علاقہ ہے وہ چونکہ مرکزی حکومت کے ماتحت ہے, تو کچھ دیر میں ہمیں وزیراعظم کے لیے مشیر سائرہ افضل ہمیں جوائن کریں گی, ان سے ہم پوچھیں گے کہ وہ فاٹا میں وہاں پہ کیا امدادی سرگرمیاں اس وقت ہو رہی ہے اور آئندہ کے لیے ان کی کیا پلاننگ ہے اس حوالے سے. لیکن اس وقت ہم صوبہ پنجاب چلتے ہیں جہاں ہمارے رپورٹر افضل رحمان صاحب ہمارے ساتھ ہیں. السلام علیکم افضل رحمان صاحب.
وعلیکم السلام.
جی افضل رحمان صاحب, بتایا جا رہا ہے کہ اس زلزلے سے کچھ ہلاکتیں جو ہیں صوبہ پنجاب میں بھی ہوئی ہیں, کچھ مکانات جو ہیں ان کے گرنے کی بھی اطلاعات ہیں, یہ بتائیے گا کہ کتنا نقصان ہوا ہے صوبے میں؟
یہ جو بھاری شدید جھٹکے پورے صوبے میں محسوس کیے گئے ہیں اس سے مختلف علاقوں میں ہلاکتیں ہوئی ہیں. اس بارے میں جو رپورٹیں ملی ان کے مطابق راول پنڈی میں 3 افراد کی ہلاکت کے علاوہ سرگودا میں ایک دیوار گرنے سے ایک خاتون ہلاک, 4 افراد زخمی ہوئے, قصور میں ایک شخص ہلاک ہونے کی خبر ملی ہے, میاں والی میں پہاڑی کا ٹوٹا گیا اس زلزلے کی وجہ سے, اس سے ایک شخص ہلاک ہوا اور ایک دیگر شخص کے وہی میاں والی سے ہلاک ہونے کی خبر ملی ہے, جبکہ بہاڑی میں زلزلے سے گرنے والی ایک دیوار کے نیچے دب کر ایک مسلم بچہ ہلاک ہو گیا. متاثر افراد صوبے بھر میں زخمی بھی ہوئے ہیں, کئی عمارتوں میں جیسا آپ نے کہا دیواریں پھٹ گئی ہیں اور کچھ چھوٹے موٹے مکان جن کی دیواریں وغیرہ گری بھی ہیں. لاہور میں ایوان عدل کی عمارت جو ہے اس میں ایک درار بہت بڑی پڑی ہے, ایک بہت بڑے شاپنگ کمپلیکس میں ایک درار جو ہے وہ پڑی اسی زلزلے کی گھنٹی میں. اسی طرح صوبے کے دیگر شہروں سے جو خبریں ملی ہیں اس میں جو باہر دیوار پہ سیمنٹ ہوتا ہے وہ تو جگہ جگہ اکھڑا ہے, لیکن یہ کہ پورے صوبے میں اس وہ صورتحال نہیں ہے جو آپ نے خیبر پختونخوا یا فاٹا وغیرہ میں کی ہے. اسی وجہ سے پنجاب کے وزیر اعلیٰ ہیں, انہوں نے فون کیا ہے کے پی کے وزیر اعلیٰ کو اور جو صوبے کی ریسکیو سروس ہے 112 اس کے خدمات پیش کی ہیں ان کو, اور آج رات پنجاب حکومت کی طرف سے احتیاط اور دیگر امدادی سامان بھی وہاں کے پی کے بھیجا جا رہا ہے. تو یہاں صورت حال کمپیریٹیولی بہت بہتر ہے اور کنٹرول میں ہے, لیکن پوری جو صوبے میں اس زلزلے کی وجہ سے ایک حبت سے لوگوں پر ہے, کیونکہ جتنا طویل بندلہ تھا اور جتنے اس کو چھٹکے محسوس ہوئے اور جس طرح لوگوں نے محسوس کیا اس بارے میں جو ریئیکشن ہے وہ مختلف جگہ سے موصول ہو رہا ہے. اور ابھی بھی پنجاب کے کئی ایسے علاقوں میں لوگ جو ہیں وہ گھر سے باہر سوئے ہوئے ہیں اسی خدشے میں کہ کہیں دوبارہ کوئی اسی قسم کے جھٹکے محسوس نہ ہو.
اوکے, اور ابھی کچھ دیر پہلے افضل ایمان صاحب جو زاہد رفیع ہیں اسلام آباد میٹ آفس جو ہیں ان کے وہ ڈائریکٹر ہیں اور زلزلے کے ایکسپرٹ ہیں, انہوں نے یہ بتایا ہے, ان کا پورے انٹرویو کچھ دیر میں ہم آپ کو سنائیں گے, لیکن انہوں نے یہ کہا ہے کہ آفٹر شاکس جو ہیں وہ محسوس ہوں گے آئندہ 24 گھنٹوں میں, اور انہوں نے کچھ ہدایات جو ہیں وہ بھی سننے والوں کے لیے دی ہے, وہ بعد میں ہم پلے کریں گے. لیکن افضل ایمان صاحب آخری سوال یہ جاننا چاہوں گی آپ سے کہ ہم نے دیکھا ہے ایسے حالات میں پنجاب حکومت جو ہیں ان کا رسپانس نسبتاً ہمیں بہتر نظر آتا ہے, اس وقت حکومت کا کیا رسپانس ہے, کس طرح وہ اس یہ جو قدرتی آفت ہے اس سے وہ نمٹ رہی ہے؟
اس وقت تو جتنے بھی محکمے ہیں ان کو یہ ایڈوائس بھیجی گئی ہے کہ فوری طور پر یہ اندازہ لگائیں کہ نقصان کہاں ہوا ہے اور کتنا ہوا ہے. لیکن چونکہ جس طرح میں نے آپ کو بتایا ہے کہ پورے صوبے میں زلزلے کے جھٹکے تو محسوس ہوئے ہیں شدید, لیکن وہ نوعیت نہیں ہے جو آپ وہاں خیبر پختونخوا میں ادھر دیکھ رہی ہیں, اس لیے کوئی تباہی جو ہے وہ خوش قسمتی سے اتنی زیادہ نہیں ہے. لیکن اس کے باوجود آپ کو معلوم ہے کہ جب آپ تفصیل میں جاتے ہیں دو روز تک یہ پوری کی پوری رپورٹ ہوگی جمع, اس کے لیے احکامات جاری کر دیے گئے ہیں, اور ہر ڈسٹرکٹ میں جو ڈی سی اوز ہیں وہ اپنے اپنے ڈسٹرکٹ کی رپورٹس جو ہیں وہ جمع کر رہے ہیں اور دیکھ رہے ہیں, نقصانات کا جائزہ لے رہے ہیں, اور اس کے بعد پھر حکومت جو ہے اس سلسلے میں کوئی امدادی پیکج وغیرہ ہوگا تو وہ دے گی. لیکن اس وقت جو ہے وہ صوبے کی زیادہ توجہ جو ہے وہ ناردرن پاکستان کی طرف ہے, کیونکہ وہاں دکھ جو ہے بہت زیادہ اس سلسلے سے ہوا ہے, اور ابھی بھی کچھ صورت حال جیسا آپ کی رپورٹ سے معلوم ہوا ہے وہ معلوم نہیں ہے کہ ایکچوئل پکچر کیا ہے, تو یہ دیکھیں کراس سے بیٹھے ہوئے ہیں. جی
ٹھیک, بہت شکریہ افضل رحمان صاحب آپ کا بھی, آپ نے ہمیں جوائن کیا. اور سامعین, اس وقت ہم جانا چاہیں گے صوبہ بلوچستان جہاں ہمارے رپورٹر ستار کاکر صاحب ہمارے ساتھ ہیں, ان سے ہم بلوچستان کے جو حالات ہیں زلزلے کے بعد وہاں امدادی کاروائیاں جو ہیں وہ کس طرح جا رہی ہیں ان سے ہم جاننا چاہیں گے, کتنا وہاں پہ نقصان ہوا ہے یہ ہمیں بتائیں گے صوبہ بلوچستان سے ستار کاکر صاحب. جی السلام علیکم ستار کاکر صاحب.
وعلیکم السلام.
جی ستار کاکر صاحب, بتائیے گا صوبہ بلوچستان میں کتنا نقصان ہوا ہے, کتنی ہلاکتیں ہوئی ہیں, ہسپتالوں میں کیا صورتحال ہے, اور یہ کہ جو ریسکیو آپریشن ہے وہ کس اس کا سٹیٹس کیا ہے؟
جی کوئٹہ میں جو عام طور پہ جہاں پر اس وقت متاثرہ مریض لائے جاتے ہیں سیول اسپتال اور بولا میڈیکل کالج کمپلیکس میں, ان دونوں میں ہم نے رابطہ کیا ہے, وہاں پہ کسی بھی زلزلے سے زخمی اب تک کوئی شخص نہیں لایا گیا. کوئٹہ میں اس کی شدت کافی کم تھی, جبکہ کولو, مستخیل, بارکا, نورالائی اور زو میں اس کی شدت زیادہ محسوس کی گئی ہے 5.2, لیکن وہاں پر 3 ڈسٹرکٹ میں میری بات ہوئی ہے, ان تمام میں سے کسی بھی ڈسٹرکٹ میں نہ کوئی مکان گرا ہے اور نہ کوئی بندہ اس حوالے سے کوئی زخمی.
اوکے, آپ کا کہنا ہے ستار کاکر صاحب کہ اس زلزلے سے زیادہ نقصان جو ہے وہ صوبہ پنجاب میں نہیں ہوا ہے. اور سامعین, ہم نے کراچی میں ہمارے جو رپورٹر ہیں شہزاد حسین ان سے بھی ہماری بات ہوئی ہے, ان کی جانب سے بھی کچھ اسی طرح کی رپورٹ جو ہے ہمیں موصول ہوئی ہے کہ زیادہ نقصان جو ہے صوبہ پنجاب میں نہیں ہوا ہے. ستار کاکر صاحب, آپ کچھ کہنا چاہ رہے تھے؟
جی میں نے گزارش کی کہ ہماری انتظامیہ سے ہر لیول پہ بات ہوئی ہے, ان کا یہ کہنا ہے کہ لوگ دن کو زلزلہ آیا تھا اور لوگ اپنے گھروں سے باہر تھے, اس وجہ سے نقصانات جو ہے وہ کم سے کم ہوئے ہیں, لیکن بلوچستان میں اس کی شدت اتنی نہیں تھی کہ اسے مکان وغیرہ گر جاتا یا کوئی اور نقصان ہوا. تو بلوچستان میں اب تک کسی بھی سطح پر کہیں سے بھی کسی قسم کی جانی یا مالی نقصان کی اطلاع نہیں آئی ہے.
ओके बहुत शुक्रिया आपका, थैंक यू सो मच. और इस वक्त वज़ीर आज़म की मुशीर सायरा अफजल साहिबा ने हमें ज्वाइन किया है, कुछ देर के लिए वो हमारे साथ हैं, उनकी जानिब जाते हैं. अस्सलाम वालेकुम सायरा अफजल साहिबा.
जी वालेकुम.
जी सायरा अफजल साहिबा, 10 साल बाद फिर यानी 2005 के बाद फिर कहा जा रहा है कि एक शदीद जलजला जो है वो महसूस हुआ है पाकिस्तान के मुख्तलिफ इलाकों में. ये बताइएगा कि आप लोगों की स्ट्रेटेजी क्या है, किस तरह आप लोग इस आफत से निमट रहे हैं.
देखिए जी, सबसे पहली चीज़ तो जब भी इस तरह का कोई नेचुरल डिजास्टर होता है, पहली चीज़ रेस्क्यू की होती है. जैसे अभी आपने खुद कहा कि इसका जो सेंटर था और जो इसकी इंटेंसिटी थी, वो सवात, चित्राल, नॉर्दर्न एरिया, फाटा, खैबर पख्तूनख्वा को इसने ज़्यादा हिट किया है. झटके तो पंजाब में भी, इस्लामाबाद में भी महसूस हुए हैं. इसमें सबसे पहले तो ये हुआ कि अभी वो प्राइम मिनिस्टर साहब ने अपना दौरा जो है वो मुख्तसर करके वापस आ रहे हैं, और उन्होंने चीफ मिनिस्टर खैबर पख्तूनख्वा खटक साहब से भी बात की है, और NDMA जो है और हुकूमत ने अफवाज पाकिस्तान को ये कहा है कि वो रिलीफ के लिए काम करें. ऑलरेडी आपको पता चला होगा कि एक दो दिनों में बर्फबारी की वजह से लोग फंस गए थे नॉर्दर्न एरियाज में. सो रेस्क्यू का काम किया है, और उसके लिए जितने भी हुकूमती वसाइल हैं, जिसमें आर्मी के हेलीकॉप्टर्स हैं, जिसमें इंटीरियर मिनिस्ट्री के पास हैं, क्योंकि सड़कों का रास्ता मुनकता हो चुका है, तो उनको कहा गया है कि भाई आप लोगों को रेस्क्यू करें. उसके बाद तिब्बी सहूलियात के लिए हाई अलर्ट हमारी मिनिस्ट्री ऑफ नेशनल हेल्थ ने भी दिया है. WHO को, इंटरनेशनल पार्टनर्स को भी हमने स्टैंड बाय किया हुआ है कि किसी किस्म की अगर हमें दवाइयों की या उसकी ज़रूरत पड़ती है. यहाँ तक कि मतलब आज वफाकी हुकूमत ने जो नुकसान का तखमीना भी लगाना शुरू कर दिया है, और वो सड़कें और वो रबते मुनकता जो हुए हैं उनका भी कोई एस्टिमेट कर रहे हैं कि हम जितनी जल्दी इनको करें. इस वक्त जब भी कोई इस तरह का कुदरती होता है डिजास्टर, तो उसमें पहली चीज होती है इंसानी जान का बचाना.
जी.
और मुझे लगता है कि ये जो डेथ टोल है या नुकसान है, ये आहिस्ता आहिस्ता बढ़ेगा, क्योंकि बहुत सारे इलाके ऐसे हैं कि जहाँ पे टावर्स और जो कम्युनिकेशन के हैं रबते वो मुनकता हो गए हैं, और चूंकि पहाड़ी इलाके हैं.
जी. तो सायरा अफजल साहिबा, जिस तरह आपने कहा जी के पहाड़ी इलाके जो हैं वो ज़्यादा इससे मुतासिर हुए हैं, और सड़कें जो हैं वो बंद है, जो लैंड स्लाइडिंग है उसकी वजह से मौसम भी ख़राब है. अभी हमारी रिपोर्टर्स मुख्तलिफ इलाकों से, उनसे हमारी बात हो रही थी. हमने माजी में देखा है कि ऐसे हालात में जब सड़कें बंद हों तो एटलीस्ट जो रेस्क्यू ऑपरेशन होता है उसमें हेलीकॉप्टर्स का इस्तेमाल किया जाता है, लेकिन अभी हमारे रिपोर्टर्स बता रहे थे कि अभी तक हेलीकॉप्टर्स का इस्तेमाल नहीं हो रहा है, तो इसकी क्या वजह है.
देखिए जी, हेलीकॉप्टर्स का इस्तेमाल तो वैसे ही जब से ये बर्फबारी शुरू हुई और लैंड स्लाइडिंग दो दिन से पहले जब एकदम टेम्परेचर गिरा है, तो उसकी वजह से बहुत सारे हमारे लोग नॉर्दर्न एरियाज में वो रह गए, तो उसकी वजह से वो हेलीकॉप्टर्स, उनको पहले ही हुकूमत ने कहा था कि उनको रेस्क्यू करने के लिए आप भेजें, और अभी भी आर्मी के हेलीकॉप्टर हैं, चीफ ऑफ आर्मी स्टाफ खुद भी पेशावर पहुंचे हैं. तो मुझे ये लगता है कि जितनी तेजी से इस वक्त काम हो रहा है, बाकी ये है कि मुझे लगता है ये जो कुदरती आफात है ना
जी.
ये तो डेवलप मुल्क ममालिक में भी जब आती हैं, और बावजूद इतने वसाइल होने के और इतने उनके एफिशिएंट सिस्टम्स होने के, इंसान बेबस होता है. सो हम मेरा अभी परवेज रशीद साहब भी यही कह रहे थे कि जो हेलीकॉप्टर्स को कह दिया गया है रेस्क्यू के लिए, और तमाम जो हॉस्पिटल्स हैं वहाँ फौज के भी और सिविलियन लोग भी पहुँच रहे हैं. अब जाहिर है कि मौसम है, फिर उसके बाद बिजली भी नहीं है, अभी रात का वक्त है, लेकिन उसी वक्त से कार्रवाई शुरू हो गई है.
जी, एक फाटा के हवाले से एक सवाल आपसे मैं करना चाहूँगी. आप इस वक्त मसरूफ़ हैं, मुझे अंदाज़ा है, कुछ देर के लिए आप हमारे साथ थी, लेकिन फाटा से एक सहाफ़ी ने हमें बताया है कि वहाँ पे कोई इमदादी कार्रवाइयाँ जो हैं वो नज़र नहीं आ रही हैं. लोग जो हैं वो बाहर गलियों और सड़कों पे मौजूद हैं, ख़ास तौर पर वो लोग जिनके घर जो हैं जलजले से तबाह हो चुके हैं, गिर चुके हैं. तो فاٹا کے علاقہ تو آپ لوگوں کے کنٹرول میں ہے، وہاں پہ کیا صورتحال ہے اور اس کے لیے کوئی خاص لائحہ عمل زیر غور ہے؟ کیونکہ ہمیں معلوم ہے کہ وہاں پہ تو آلریڈی انتہا پسندوں کے خلاف جو جنگ ہے وہ بھی ہو رہی ہے، کافی سینسیٹیو وہ ایریا ہے، تو وہاں کے لوگوں کے لیے کیا ہو رہا ہے؟
دیکھیں جی، فاٹا پاکستان کا حصہ ہے اور امدادی کاروائیاں وہاں بھی شروع ہیں، ابھی وہ دکھا بھی رہے تھے. ہاں یہ بات درست ہے کہ وہاں میڈیکل فیسلٹیز اس طرح نہیں ہیں، اور فاٹا میں جب بھی کیونکہ ہیلتھ فیسلٹیز بھی تباہ ہو گئی ہیں، کچھ دہشت گردوں نے کر دی، کچھ ابھی ملٹری آپریشن میں، تو فاٹا کا سارا جو پیشنٹس کا برڈن ہے وہ خیبر پختونخوا پہ ہوتا ہے یا پھر وہ پیمس تک آتا ہے اسلام آباد. سو اس حوالے سے وہاں کاروائیاں شروع ہیں. مے بی آپ کا رپورٹر جس جگہ پہ ہو، کسی ایک جگہ پہ، کیونکہ آپ یہ دیکھیں نا کہ جس وقت یہ زلزلہ آیا اور اس کے بعد پورا آپ کا وہ میکانزم اور وہ سب جگہ اطلاعیں ہوئیں. اب فاٹا میں وہاں اپنے وسائل اتنے نہیں ہوں گے. میں ایک اور چیز یہاں واضح کروں کہ پاکستان اور جتنے بھی ہم انڈر ڈیولپ کنٹریز ہیں، ہم ہمارے ادارے بھی ہوتے ہیں، یہاں وسائل بھی ایلوکیٹ کرتے ہیں، لیکن اتنے نہیں ہوتے کہ یہ وسائل آپ 12 مہینے اسی طرح کریں. تو ہمارے جتنے بھی ادارے ہیں ان کی کوآرڈینیشن ہوتی ہے پروونشل اور فیڈرل اور پلس ود آرم فورسز. سو فاٹا میں بھی اب ریسکیو بھی شروع ہو گیا ہے، ان کی جتنی باجوڑ ایجنسی زیادہ اس میں افیکٹ ہوئی ہے، تو اس میں ان کے بھی جو بہت سارے مریض ہیں ان کو شفٹ کیا جا رہا ہے ہاسپٹل میں.
جی بہت شکریہ سائرہ افضل صاحبہ آپ کا، تھینک یو، آپ نے ہمیں ٹائم دیا. اور سامعین، اب اس وقت اسلام آباد میں ہمارے رپورٹر محمد اشتیاق موجود ہیں، ان کی جانب ہم جانا چاہیں گے. السلام علیکم محمد اشتیاق صاحب.
جی السلام علیکم.
جی محمد اشتیاق صاحب، کافی شدید یہ زلزلہ آیا ہے اور کافی اس سے تباہی ہوئی ہے، خاص کر پاکستان کے شمالی علاقوں میں. یہ بتائیے گا کہ مرکزی حکومت کی جانب سے ابھی تک کیا رد عمل جو ہے وہ سامنے آیا ہے، اور ملکی ادارے جو ہیں وہ اس آفت سے نمٹنے کے لیے کہاں تک متحرک نظر آتے ہیں؟
جی جیسا کہ آپ نے اس سے پہلے بھی فرمایا ہے کہ یہ بعد ایک طاقتور ترین زلزلہ تھا. 2005 میں بھی ایک ایسا ہی زلزلہ آیا جس میں 70,000 کے زائد لوگ ہلاک ہوئے. اس زلزلے کی شدت بھی پہلے کچھ زیادہ بتائی گئی تھی 7.7، لیکن بعد میں اسے کم کر کے 7.5 بتایا گیا. اسلام آباد میں فوری طور پر وزیر اعظم اگرچہ ملک سے باہر تھے، لیکن ان کے دفتر سے مسلسل بیانات آتے رہے اور انہوں نے تمام متعلقہ اداروں کو ہدایت کی کہ وہ اپنی تمام تر قوت کے ساتھ متاثرہ علاقوں کا رخ کریں اور لوگوں کی زندگیاں بچانے کے لیے کام کریں. اس کے علاوہ پاکستانی فوج کے جو سربراہ ہیں انہوں نے بھی ایک حکم جاری کیا اور کہا کہ جو فیلڈ میں یا جن علاقوں میں یہ زلزلہ آیا وہاں اگر فوجی موجود ہیں تو وہ بغیر اعلیٰ کمانڈ کے حکم کا انتظار کیے فوری طور پر امدادی سرگرمیوں کا حصہ بنے. وفاقی وزیر اطلاعات نے آپ سے کچھ دیر پہلے بتایا ہے کہ وزیر اعظم اپنا دورہ مختصر کر کے واپس آ رہے ہیں. اس دوران ایک جو کرائسس مینجمنٹ سیل بھی بنا دیا گیا ہے جس کی نگرانی ایک ڈپٹی سیکرٹری سطح کا افسر کرے گا. تو اب تک تو یہ اقدامات ہیں. وفاقی حکومت کی یہ کوشش ہے کہ جو نقصانات ہیں ان کا اندازہ لگایا جائے جلد از جلد، اور اس کے لیے انہوں نے پاکستان کی جو فضائیہ ہے اس سے بھی مدد طلب کی ہے، اور یہ کہا گیا ہے کہ فضائیہ کی مدد سے یعنی فوٹوگرافی کے ذریعے وہ یہ جاننے کی کوشش کریں گے کہ کون سے زیادہ علاقے متاثر ہوئے ہیں تاکہ وہاں جلد از جلد پہنچا جا سکے. اس کے علاوہ پاکستان کی جو جس طرح پہلے بھی لوگ بتا چکے ہیں فضائیہ کو الرٹ کر دیا گیا ہے، کچھ ہیلی کاپٹر بھی جو ہے ان کو بھی کہا گیا ہے، لیکن بہت سے علاقے جہاں زلزلہ آیا ہے وہاں کیونکہ 2 روز قبل خاصی شدید بارش ہوئی تھی وہاں اب بھی مطلع خاصا ابر آلود ہے، تو بہت ساری جگہوں پہ ہیلی کاپٹر اب تک نہیں جا سکے ہیں، لیکن توقع کی جا رہی ہے کہ کل شاید یہ جو فضائیہ کی مدد سے جو کام ہے امدادی سرگرمیاں ہیں ان میں تیزی آئے گی.
جی بہت شکریہ محمد اشتیاق. سامعین یہ تھے ہمارے رپورٹر اسلام آباد سے، جو مرکزی حکومت فیڈرل گورنمنٹ کا جو رد عمل ہے اور کیا ان کی کاروائیوں میں کہاں تک وہ حصہ لے رہی ہیں وہ ہمیں بتا رہے تھے. اس وقت ہم ایک بریک لینا چاہیں گے، بریک سے واپس آ کر افغانستان میں، کیونکہ اس کا جو ایپی سینٹر تھا اس زلزلے کا وہ افغانستان کا بدخشاں صوبہ تھا، وہاں ہم جاننا چاہیں گے وہاں سے اپنے ساتھی سے کہ وہاں پہ اس وقت کیا صورتحال ہے، کتنا نقصان ہوا ہے اور جو امدادی کاروائیاں ہیں وہ کس طرح اس وقت جاری ہیں, اس پہ ہم بات کریں گے, لیکن اس وقت ہم لیتے ہیں ایک بریک.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa, ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
میری اور آپ کی دنیا تبدیل ہو رہی ہے, بریکنگ نیوز, ٹاپ اسٹوری, ایکسکلوسیو, سب سے پہلے, سب سے آگے, لیکن اس سب میں میں اور آپ کہاں ہیں؟ جاننے کے لیے رہیے میرے ساتھ, میں ہوں تابندہ نے.
سامعین, ایک دفعہ پھر پروگرام جہاں رنگ میں خوش آمدید, اور اس وقت افغانستان کابل سے ہمیں جوائن کیا ہے زبیر بابک ارخیل صاحب نے, اور پاکستان سے ہمارے ساتھ ہیں خالد فاروقی صاحب. پہلے ہم چلتے ہیں کابل. السلام علیکم زبیر بابک ارخیل صاحب. زبیر بابک ارخیل صاحب, یہ بتایا جا رہا ہے کہ اس زلزلے کا مرکز جو تھا وہ افغانستان کا صوبہ بدخشاں تھا, یہ بتائیے کہ کتنا نقصان اس زلزلے سے ہوا ہے, اور ہمیں معلوم ہے کہ افغانستان کے مختلف علاقوں میں, بیشتر علاقوں میں پہلے ہی طالبان انتہا پسندوں کے خلاف لڑائی جاری ہے, تو اتنا کس طرح حکومتی کی طرف سے جو امدادی کاروائیاں ہیں وہ کس طرح جاری ہیں؟
جی, جس طرح آپ نے فرمایا کہ بدخشان جو افغانستان کا شمال مشرقی صوبہ ہے, یہ ایک پہاڑی علاقہ ہے, پہاڑی صوبہ ہے, اور جب تک ہمیں بتایا گیا ادھر بہت تباہی ہوئی ہے, 100 سے زیادہ گھر جو ہے وہ تباہ ہو گئے ہیں, لیکن اب تک بدخشان کے گورنمنٹ آفیشلز جو ہے وہ یہ کنفرم نہیں کر سکتے کہ کتنا ہیومن لاس ہو گیا ہے ادھر, کیونکہ زلزلے کے بعد بجلی بھی نہیں رہی کئی گھنٹوں تک, اور مواصلات کے ذرائع ہے وہ بھی بند تھے, فون کا کنیکشن بھی نہیں تھا, تو اس لیے ذرا مشکل ہے کہ ہم صرف بدخشان کے بارے میں بات کر لیں. لیکن پھر بھی افغان اہلکاروں نے کہا ہے کہ کئی صوبوں میں, بدخشان کے قریب تخار صوبہ ہے, اس میں صرف ایک اسکول میں بگدڑ مچنے کے بعد زلزلے کے دوران اسکول کی بچیاں جو ہے 12 اسٹوڈنٹس وہ ہلاک ہو گئے ہیں, 24 اور زخمی ہو گئے ہیں, اور پورے صوبے میں تقریباً 60 کے قریب لوگ زخمی ہو گئے ہیں. اس طرح افغانستان کا جو مشرقی صوبہ ہے ننگرہار, اس میں بھی بہت تباہی مچی ہے, ہمیں بتایا گیا کہ تقریباً 10 ڈیڈ باڈیز جو ہے وہ اسپتال تک پہنچ گئے ہیں, اور 70 کے قریب جو ہے زخمی لائے گئے ہیں. دوسرا صوبہ جو ہے مشرقی لغمان ہے, اس میں 4 افراد ہلاک ہوئے ہیں اور تقریباً 10 زخمی ہو گئے ہیں. تو جب تک ہم نے بات کی افغان اہلکار کے ساتھ, تو انہوں نے بتایا کہ خدشہ ہے کہ کل تک یہ تعداد جو ہے یہ کیجولٹیز کا یہ اور بھی بڑھے گا, کیونکہ دور دراز علاقے ہیں ادھر سے خبریں نہیں آتی, اور جو لوگ یا زخمی یا ہلاک ہو گئے ہیں ان کی ڈیڈ باڈیز یا زخموں کو لانا وقت لگے گا. دوسری طرف جو آپ نے کہا کہ ایک طرف سے تو افغانستان میں انسرجنسی ہے, امدادی کاروائیاں کس طرح ہے, تو میں یہ کہوں گا کہ یقیناً یہ درست ہے. ایک طرف سے تو اگر ہم اب افغانستان کا آرمی جو ہے کتنے بھی ہیلی کاپٹر یا اور یہ واقعہ ہے کہ ایک صوبہ میں کئی صوبوں میں ہے, تو میرے خیال میں بہت مشکل ہوگا افغان حکومت کے لیے کہ وہ ایک وقت میں بہت جلد از جلد تمام علاقوں تک اپنے آپ کو پہنچائے. اور دوسری بات یہ ہے کہ اب ونٹر سیزن جو ہے وہ بھی شروع ہو گیا ہے, بہت سرد موسم ہے.
زبیر صاحب آپ کی آواز کافی کٹ کٹ کے آ رہی ہے, لیکن آپ کی بات کسی حد تک ہمیں سمجھ آئی ہے. حکومتی کاروائیوں کا آپ ہمیں بتا رہے تھے کہ اب چونکہ افغان فورسز کے پاس ہیلی کاپٹرز ہیں, باقی ان کے پاس فوجی جو چیزیں ہیں وہ ان کے پاس موجود ہے, اور اس لیے امدادی کاروائیاں جو ہیں وہ اس وقت ہو رہی ہے. آپ نے یہ بھی کہا ہے کہ افغان حکومت کی جانب سے ابھی تک جو رسپانس ہے اس زلزلے کی تباہیوں سے نمٹنے سے متعلق وہ بھی کسی حد تک اطمینان بخش ہے. بہت شکریہ آپ نے ہمیں ٹائم دیا. خالد فاروقی صاحب نے ہمیں جوائن کیا ہے. السلام علیکم خالد فاروقی صاحب.
جی السلام علیکم.
جی خالد فاروقی صاحب, بتایا جا رہا ہے کہ 2005 کے بعد آج جو زلزلہ آیا ہے یہ شدید ترین زلزلہ تھا پاکستان میں. یہ آپ سے جاننا چاہوں گی کہ 2005 کے بعد حکومت کی جانب سے اور مختلف جو ملکی ادارے ہیں ان کی طرف سے جو رد عمل سامنے آیا تھا اور آج جو رد عمل سامنے آ رہا ہے, اس میں کوئی آپ کو فرق جو ہے وہ نظر آتا ہے؟ پاکستان نے ماضی سے کچھ سیکھا ہے؟
دیکھیے فرق تو یہ ہے کہ جو وہ زلزلہ تھا اس سے نقصان بہت زیادہ ہوا تھا, اور جتنا ٹائم آپ اس زلزلے کی اطلاعات کو ہمیں ہو چکا ہے اس نے اتنا نقصان تو ابھی ہمیں نظر نہیں آیا, اور اللہ تعالیٰ اس پر رحم کرے نقصان اثر نہ بھی نہ ہو. لیکن یہ ہے کہ ہمارے ہاں جیسا کہ ہم سب جانتے ہیں کہ جب کوئی قدرتی آفات ہوتی ہے جیسے زلزلہ ہے جیسے سیلاب ہے تو اس طرح کے مواقع پہ تو پوری قوم اکٹھی ہوتی ہے, ادارے بن جاتے ہیں, ان کے لیے فنڈز ریز کرنا شروع کر دیتے ہیں. لیکن باقاعدہ طور پہ کیونکہ گورننس کا مجموعی نظام کوئی ایسا مؤثر نہیں ہے پورے پاکستان میں, نہ تو مرکز کی سطح پہ ہوتا ہے اور نہ ہی صوبوں کی سطح پہ, اور جو کچھ امدادی ٹیمیں کام کر رہی ہوتی ہیں وہ زیادہ تر ہم دیکھتے ہیں کہ ان کا تعلق مسلح افواج سے ہوتا ہے, تو ہمارے سویلین ادارے انتہائی غیر فعال ہوتے ہیں. اور پھر ہم پورا پورا سال اور کوئی ایسا صدمہ گزر جاتا ہے اس کے بعد مسلسل لاپرواہی کا ایک پروسیس ہوتا ہے, یہ باقاعدہ ایک عمل ہے, ایک پروسیس کا نام ہے یہ غفلت بھی, تو اس میں ہم گھرے ہوئے ہیں. تو اس لیے وہ کوئی ایسا ہم کوئی ایسے اس میں کامیاب نہیں ہو پاتے کہ خدا خاصا کوئی ایسا سانحہ اگر آتا ہے تو ہم اس سے کیسے نمٹیں گے. آپ دیکھیے کہ اس سے پہلے بھی ہم نے یہاں پہ جب 2005 کا زلزلہ تھا تو اس وقت ادارے قائم کر دیے تھے, نیشنل ڈیزاسٹر مینجمنٹ اتھارٹی کے نام سے ادارہ تشکیل دیا گیا تھا. لیکن اس کے بعد ڈیوٹی کیا رہی؟ یہاں پہ جو بڑے بڑے سیلاب آئے وہ کیا کر سکا؟ تو ہم دیکھتے ہیں کہ ان کے لیے اتنے فنڈز بھی نہیں ہوتے. سو یہ ہے کہ یہ ہماری ترجیح میں نہیں ہے. اب آج کا جو زلزلہ ہے اس کی شدت اور اس کا خوف بہت زیادہ ہے, اور میں یہ بتا رہا ہوں کہ کیونکہ یہ زلزلے کا مرکز جو ہے افغانستان ہے اور پھر ہمارے شمالی علاقہ جاتے ہیں تو یہ پسماندہ علاقے ہیں, تو وہاں پہ نقصان بھی ہوتا ہے, وہاں پہ طبی سہولتیں بھی کم ہوتی ہیں, وہاں پہ لوگوں کے لیے عام طور پہ علاج کی سہولتیں کم ہوتی ہیں, تو ایسے موقع پہ پھر اور کم ہو جاتی ہیں. موسم آپ دیکھ رہے ہیں کہ کچھ ان علاقوں میں سردی کی طرف ہے, تو یہ وہ چیزیں ہیں جس میں ہماری حکومتیں بھی کچھ نہیں سیکھتی, ہمارے لوگ بھی کچھ نہیں سیکھتے, کوئی ایسے ادارے بنانے میں کامیاب نہیں ہوتے. اور یہی وجہ ہے کہ دیکھیں یورپ میں بھی ایسے واقعات ہوتے ہیں, وہاں بھی ایسے زلزلے تو قدرتی آفت ہے, یہ کہیں بھی کچھ ہو سکتا ہے,
لیکن پریونٹیو میئرز جو ہیں وہ لیے جا سکتے ہیں. جی بالکل. اور آپ خالد فاروقی صاحب یورپ کی بات کر رہے ہیں, بلکہ ہمسایہ ملک بھارت جو ہیں اس میں کہا جا رہا ہے کہ اسی طرح کے زلزلے کے جھٹکے جو ہیں وہ وہاں بھی محسوس کیے گئے ہیں, لیکن وہاں اتنا نقصان نہیں ہوا جتنا کہ پاکستان اور افغانستان میں ہوا ہے. ہمارے ساتھ بھارت سے پرتاپ سمرانشی جی ہے, ان سے ہم جاننا چاہیں گے کہ گزشتہ برسوں میں بھارت نے ایسے کیا اقدامات کیے ہیں کہ جس سے وہ قدرتی آفات سے اتنا نقصان جو ہے وہ نہیں ہوتا. جی آداب پرتاپ سمرانشی جی, آپ کو آواز آ رہی ہے؟
جی جی آواز آ رہی ہے.
آج وہاں پہ بھی آپ کے ملک میں بھی کچھ زلزلوں کے جھٹکے جو ہے وہ محسوس ہوئے ہیں, یہ بتائیے گا کہ وہاں پہ کیا صورتحال ہے؟
جی یہاں پہ یہ ہے کہ دہشت زیادہ ہے یہاں, مطلب کوئی اس طرح کے جان مال کے نقصان کی چیزیں نہیں ہیں, दहशत बहुत ज्यादा है और 7 point something के आसपास यहाँ था, जो कि बेस पे वो 8 point something था, तो यहाँ पे वैसी कोई चीजें नहीं आई। लेकिन चूंकि जहाँ से मैं आपसे बात कर रहा हूँ, दिल्ली जो हिंदुस्तान की कैपिटल है, तो ये जोन 4 में आती है, तो काफी खतरे के इलाके हैं। तो यहाँ के मल्टी स्टोरीज बिल्डिंग में बहुत, मतलब ये वाला सबसे ज्यादा इस लिहाज से था कि पाइप तक हिले, आवाजें आ रही थी, तो लोग डर बहुत बड़ा था। अब रहा कि इंतजाम वगैरह क्या किए गए इस बीच में, तो काफी सारी चीजें इन्होंने की हैं। पहली चीज तो ये कि आप कितना भी करें, जो डेवलपमेंट है और जो करप्शन के साथ होने वाले बिल्डिंग से डेवलपमेंट है कि पूरे पैरामीटर नहीं पूरे होते, तो वो तो जाहिर तौर पर गवर्नमेंट्स आने वाले दिनों में और भी चेक करके बड़े टाइट रूल्स के साथ बनाने पड़ेंगे, वरना बहुत बड़ी ट्रेजेडीज होंगी। लेकिन इधर अगर देखे जाए, पिछले यहाँ तक कि नेपाल का जो अभी हाल में गया, उसके बाद से बहुत सारी चीजें गवर्नमेंट ने ऑर्डर की हैं। नेशनल डिजास्टर मैनेजमेंट वास्तव में बहुत अच्छा काम कर रहा है, और न वो अर्थक्वेक में बल्कि चाहे कश्मीर में बाढ़ का मामला हो या बिहार में बाढ़ का मामला हो, तो जहां भी फ्लड एरिया है, ये चीजें हैं, तो उन लोगों के जो रेस्क्यू टीम है वो बहुत वेल इक्विप्ड है, बहुत ही बेहतर वो लोग काम कर रहे हैं। तो लेकिन मुझे लगता है कि वो उनके जो लिमिटेशन है वो बहुत कम है। तो अभी आज तो कोई हम कह नहीं सकते कि कहीं कोई सिस्टम फेल हुआ, क्योंकि आज ऐसी कोई जरूरत नहीं पड़ी। लेकिन ये एक सबक है कि आप अपने को तैयार रखें, चीजों को देखें, क्योंकि अभी तक दुनिया में ऐसी कोई टेक्नोलॉजी अभी तक बनी नहीं है कि आप ये एकदम प्रेडिक्ट कर लेंगे कि अर्थक्वेक किस स्पीड का आएगा और कब आएगा, कैसे आएगा। तो आप नेचर का जो ये गुस्सा है, उस गुस्से से लड़ने की, उस गुस्से से जूझने की तरकीबें बना सकते हैं, लेकिन आप उससे कहीं से उसको हरा दें किसी टेक्निक से, ऐसी टेक्निक अभी आई नहीं है
जी। लेकिन इन कुदरती आफात से जो नुकसानात होते हैं, उसकी जो मिकदार है, उसको आप प्रिवेंटिव मेजर्स जो हैं वो लेकर आप उसको कम, उसमें कमी जो है वो आप कर सकते हैं। और ये कहा जा रहा है, आज मैं इंडियन कुछ अखबारात पढ़ रही थी जिसमें ये कहा गया है कि गुज़श्ता दिनों भारत ने इतने वो लिए हैं, इकदाम किए हैं, कि उसकी वजह से इतना जानी नुकसान जो है वो आज
जी। और इसमें मैं खाली जोड़ना चाहूंगा कि जितनी इधर की बिल्डिंग बनी है बाहर, तो जो मल्टी स्टोरेज बिल्डिंग बन रही है वो बड़े सख्त नॉर्म से बन रही है। तो आज जो ये बिल्डिंगों में हिलने डुलने से और जो लोगों को कहीं कुछ दरारों की दिक्कतें हैं, वो सब बहुत पुरानी बिल्डिंग्स में हैं। तो बाकायदा ये चल रहा है कि वैसा बनाया जाए कि जो 20 साल से पुरानी बिल्डिंग्स हैं जिनमें जोखिम है, उनको आप अलाउ करें कि आप भले ही 2 फ्लोर और बना लें, लेकिन आप इस बिल्डिंग को डिसमेंटल करें, हटाएं, तो वो लोग तैयार हो जाएंगे। और इस तरह के प्रपोजल्स हैं, मुझे लगता है उस तरफ आगे बढ़ना चाहिए कि जो बिल्डिंग्स आपकी पुरानी नई टेक्निक से नहीं बनी है, उसको बनाएं ताकि आने वाले दिनों में उसमें बड़े हादसे ना हो।
ओके, बहुत शुक्रिया आपका प्रताप सोमरांशी जी, थैंक यू। भारत में जलजले से जो नुकसान हुआ है और जो सूरत हाल है वो आपने हमें बताई। खालिद फारूकी साहब, आप हमारे साथ रहिए। इस वक्त एक मुख्तसर मैं आपको इंटरव्यू सुनाना चाहूँगी। जाहिद रफ़ी जो हैं पाकिस्तान मेट ऑफिस उसके डायरेक्टर हैं और जलजले के एक्सपर्ट हैं। उनकी लाइन जो थी सामीन वो ज़्यादा साफ़ नहीं थी, लेकिन मैंने कोशिश की है के ज़्यादा से ज़्यादा मालूमात जो हैं इस जलजले से मुतल्लिक उनसे मैं ले सकूं। आइए सुनते हैं कि उन्होंने आज का जो जलजला आया है उस बारे में क्या कहा। जाहिद रफ़ी साहब, ये जो जलजला आया है इसकी शिद्दत क्या थी और इस जलजले का मरकज कौन सा था?
वो पूरा एक शेकिंग फील हुई है, बल्कि पाकिस्तान का तो जो सेंट्रल पार्ट तक है था शेकिंग थी। बिल्डिंग कई बिल्डिंग में क्रैक्स हैं, प्रॉब्लम्स हैं, अभी तक हर तरफ से जो है वो इतलाहत आ रही है।
तो ये बताइए कि आफ्टर शॉक्स के बारे में भी कुछ इतलाहत आ रही हैं, ये आफ्टर शॉक्स जो है कितनी शिद्दत के हो सकते हैं और इस खबर में कहाँ तक सदाकत है?
जी बिल्कुल, आफ्टर शॉक जब इतना बड़ा अर्थक्वेक होता है तो उसके बाद आफ्टर शॉक तो बिल्कुल एक्सपेक्टेड होते हैं, और अभी तक तो हम 10 से ज्यादा आफ्टर शॉक जो है वो रिकॉर्ड कर चुके हैं। सबसे बड़ा जो है वो उसके बाद आया था 5.3 मैग्नीट्यूड का, और उसके बाद जो है वो डिफरेंट, बल्कि अभी 3.5 3.6 मैग्नीट्यूड के भी آرسکس جو ہے وہ اسی بالکل سیم اسی جگہ پہ جو آفٹر شاکس آ رہے ہیں اور ایکسپیکٹ کرتے ہیں یہ دو تین ہفتے یہ سلسلہ چلتا رہے گا. جی
اوکے. ظاہر سے سب ہم نے دیکھا ہے کہ جب بھی زلزلے آتے ہیں تو زیادہ تر شمالی علاقے جو ہیں وہ متاثر ہوتے ہیں اس سے, اس کی کیا وجوہات ہے؟
اس کی وجہ یہ ہے کہ ایک تو میکسیمم وارس کوئی کہتے ہیں اس سائڈ پہ ہیں, اور یہ جو ہندو کش کا علاقہ ہے یا اس کے پاکستان افغانستان تاجکستان بارڈر جو ہے یہ بڑا ولنریبل ہے, یہاں پہ ارتھکس بہت آتے ہیں. تو یہاں سے 5-6 میگنیچیوڈ کا ارتھکس بھی آئے تو ہلی ایریا ہونے کی وجہ سے جو ہے یہاں پہ ٹریمر بہت زیادہ فیل ہونا شروع ہو جاتے ہیں, لینڈ سلائڈنگ ہو جاتی ہیں, پتھر گرتے ہیں, اس سے بہت سے اور جیولوجیکل ہیزرڈس ہوتے ہیں. تو یہ لوکل آبادی بھی جو ہے وہ کافی اس قسم کی صورت حال سے پریشان ہوتی ہے. تو یہ اس لیے ہمارے ایکٹیویٹیز ہی میکسیمم اس ایریاز میں ہے, نارتھ ایسٹ ہے اور نارتھ ویسٹرن پورشن ہے.
اوکے سر, جس طرح آپ نے کہا کہ آفٹر شاکس جو ہیں اس کے امکانات ہیں اور کچھ ریکارڈ بھی ہوئے ہیں ابھی, ہمارے جو سننے والے ہیں ان کو آپ کیا سجیسٹ کرنا چاہیں گے؟
دیکھیں اس ایریا میں ہمیں بالکل لینڈ سلائڈ جو ہیں وہ بہت مل رہی ہیں, اس کی رپورٹ آ رہی ہے. تو یہ پہاڑ ویسے ہی جو ہے مسلسل ارتھکویک آنے کی وجہ سے اور شیکنگ کی وجہ سے یہاں پہ پرابلم ہو چکی ہے. تو یہ عطا آباد لیک کا واقعہ بھی ہوا تھا, یہ بھی ایک بہت بڑا ڈیزاسٹر ہے. تو ان ایریاز کے لیے یہی سجیشن ہے کہ آپ کائنڈلی لوگ جو ہے وہ سلوپس کے اوپر ہیں وہ یہاں سے سائڈ پہ ہو جائیں, یا اور جو قریب رہتے ہیں لوگ پہاڑوں کے نیچے ان کو بھی سائڈ پہ کر لینا چاہیے تاکہ جو اگر انسٹرکٹیبلی لینڈ سلائڈ ہو جائے تو مسئلہ بن جاتا ہے. جی
اوکے سر, یہ ہمیں معلوم ہے کہ قدرتی آفات سے نمٹنا جو ہے وہ کافی مشکل ہوتا ہے, لیکن پھر بھی ایسے پریونٹیو میئرز جو ہیں وہ کون سے ہیں جو لینے چاہیے تاکہ زلزلے سے اور باقی جو قدرتی آفات ہیں اس سے جانی نقصان کم سے کم ہو؟
چونکہ پرٹیکولر میرا تو تعلق ارتھکویک کے ساتھ ہے, تو میں تو یہ کہتا ہوں کہ ان ایریاز میں جو کہ ہمارے لیے بہت ولنریبل ہیں, خاص کر یہ ہلی ایریاز جو ہیں, یہاں پہ لوکل اتھارٹیز جو ہیں ان کو بھی اور جو لوگ رہنے والے لوگ ہیں ان کو بھی یہ دیکھنا چاہیے کہ وہ اوائڈ کریں بالکل پہاڑوں کے سلوپ کے اوپر رہنے سے اور پہاڑوں سے دور رہیں, کیونکہ لینڈ سلائڈنگ جو ہے وہ ہوتی ہے اور آئندہ بھی ایکسپیکٹڈ ہے. تو اسے بچنا جو ہے وہ بہت میدانی علاقے جتنے ہیں اس سائڈ کی طرف آپ چلے جائیں.
بہت شکریہ زاہد رفیع صاحب, تھینک یو سو مچ. جی خالد فاروقی صاحب, آپ کے پاس ایک منٹ ہے, آپ یہ بتائیے گا کہ 2005 کے تباکن زلزلے کے بعد پاکستان کو جو کچھ کرنا چاہیے تھا جو اس نے نہیں کیا, وہ ایسا کیا کچھ ہے, کیا اقدامات اس کو کرنے چاہیے تھے جو اس نے نہیں کیے؟
سب سے بڑی بات یہ ہے کہ جس کا انہیں بھی بتانا چاہیے کہ یہ ہم کچھ ہمارے کچھ ایریاز ہیں جو فالٹ لائن پہ ہیں, یعنی یہ وہ علاقے ہیں جہاں پہ ہر وقت زلزلے کا خطرہ رہتا ہے, مطلب کوئی بھی اچھا موقع ہو سکتا ہے, پاکستان بھی ہے افغانستان بھی ہے, یہاں پہ صرف پاکستان کے اندر کچھ ایریاز ایسے ہیں جو مسلسل ایک لائن ایسی چلتی ہے جس کو ہم فالٹ لائن کہتے ہیں, اور زلزلہ جو اس کے جو ماہرین ہیں وہ یہی ہمیں بتاتے ہیں. تو ہمیں کرنا تو یہ چاہیے کہ ہمیں یہاں پہ جو گھروں کی ساخت ہے جو سوکھنے علاقوں میں جہاں پہ زلزلے کا خطرہ ہے وہاں باقاعدہ طور پہ ان قوانین کو لاگو کرنا چاہیے کہ ہم گھر ایسے بنائے جہاں پہ اگر ہر ہاتھ سے زلزلہ ہے تو اس کی شدت کتنی بھی ہو, اگر کہیں وہ گھر کہیں مسمار ہوتے ہیں چھتیں گرتی ہیں تو اس کا کم سے کم نقصان ہو. دوسری بات یہ کہ ہمیں اپنا جو سویلین ادارے ہیں, ہاں ان کو فوج کی مدد سے بنائیں یا سول ادارے اتنا مضبوط کریں, ہمیں وہ ادارے دور تشکیل دینے چاہیے اور یہ مسلسل ادارے موجود رہنے چاہیے. ہم کسی آفت کے موقع پہ اکٹھے ہوتے ہیں, ہمارے ادارے جو ہیں یہ غیر موثر ہو جاتے ہیں. موثر ادارے بنائیں گے تو ہم آئندہ کسی بڑے نقصان سے بچ سکیں گے, اور اس سے حکومتوں کا جو غفلت ہے اس سے باہر نکلنا ہوگا. ہماری پولیٹیکل پارٹیز کو, ہماری اسٹیبلشمنٹ کو, ہمارے ان لوگوں کو عوام کی زندگیوں کی ترجیح نہیں ہے اور نہیں ہوتی, یہی وہ وجہ ہے اس کی وجہ سے جب کبھی ایسا کوئی موقع آتا ہے سرحد جیسا یا زلزلے جیسا تو ادارے نہ موجود ہونے کی وجہ سے جو جانی نقصان ہے
वो उससे कहीं ज्यादा हो जाता है जितनी शिद्दत की कोई आफत होती है। इसमें मेरे ख्याल में लोगों की तरबियत की जरूरत है और हुकूमतों को खुद मुस्तकिम इदारे कायम करने की जरूरत है ताकि हम ऐसे नुकसान से बच सकें।
बच सकें, बिल्कुल। बेहद शुक्रिया खालिद फारूकी साहब। और सामीन, इसके साथ ही प्रोग्राम जहां रंग का टाइम खत्म होता है। वॉइस ऑफ अमेरिका वॉशिंगटन से शहनाज नफीस को नेक्स्ट वीक तक इजाजत दीजिए। अपना ख्याल रखिए। अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।